नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 27 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी भारतमा, राष्ट्रपति फर्कँदा शुक्रबार सार्वजनिक विदा नहुने।
महिना सुनवार हत्याकाण्डमा दोषी पाइएका तीनजना सैनिक अधिकारीलाई जन्मकैदको फैसला, एकजनालाई सफाई, फैसला तत्काल कार्यान्वयन गर्न सुनवारकी आमाको माग।
सिराहामा बोक्सीको आरोपमा दम्पतिमाथि खुकुरी प्रहार, घाइतेको लहानमा उपचार हुँदै।
दक्षिण कोरियाका पदस्थ राष्ट्रपति पार्कमाथि मुद्दा दायर, भ्रष्टाचार तथा शक्तिको दुरूपयोग गरेको आरोप।
र टीम चौराहा धनगढ़ी डीपीएल क्रिकेटको प्ले अफमा आईपीएल क्रिकेटमा कोलकाताद्वारा दिल्ली पराजित।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
शिक्षकहरूलाई स्थायी हुने सुवर्ण अवसरलाई मध्यनजर गरी किर्तिपुर भ्याली इन्स्टिच्युटले सबै तह र सबै विषयका विशेष तयारी कक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ।
हाम्रा विशेषताहरू:
विषय विज्ञ, पाठ्यक्रम निर्माणमा संलग्न र अनुभवी प्रशिक्षकहरूद्वारा बिहानी, दिवा तथा सन्ध्याकालीन कक्षाहरू सञ्चालन गरिने।
नियमित रूपमा सब्जेक्टिभ तथा अब्जेक्टिभ टेस्ट लिई तत्काल फिडब्याक दिइने।
न्यून शुल्क तथा अध्ययन मैत्री वातावरणमा होस्टेलको सुविधा।
साथै एसईई दिएर बसेका विद्यार्थीहरूको लागि फुल स्कोलरसिप तथा भारी छुट सहित ब्रिज कोर्स, इंग्लिश ल्याङ्ग्वेज र कम्प्युटरका कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रपति विद्यादेवी भण्डारी 5 दिने राजकीय भ्रमणका लागि आज भारत जानुभएको छ। भारत नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई त्यहाँका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ। भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारीले आफै विमानस्थल पुगेर स्वागत गर्नुभएको थियो। भारतमा रहँदा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी प्रणब मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, उप प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिको भारत भ्रमण शुरू भएको दिन आज सार्वजनिक विदा दिइएको छ। विदाको चर्को आलोचना भएपछि राष्ट्रपति फर्कने दिन अर्थात आउँदो शुक्रबार सार्वजनिक विदा दिने निर्णय भने सरकारले फिर्ता लिएको छ।
महिना सुनवार हत्याकाण्डमा दोषी पाइएका तीनजना सैनिक अधिकारीलाई जिल्ला अदालत काभ्रेले जन्मकैदको फैसला सुनाएको छ। द्वन्दकालमा भएको गैर न्यायिक हत्याको मुद्दामा जिल्ला अदालत काभ्रे पलाञ्चोकका न्यायाधीश मोदिनी प्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सह सेनानी द्वय अमित पुन र सुनिल अधिकारीलाई जन्मकैदको फैसला सुनाएको हो। चालक तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेश पालना गरेको भन्दै अदालतले सफाई दिएको। काभ्रे खरेलथोक स्थित भगवती माविमा 9 कक्षामा पढ्दै गरेकी 15 वर्षीय मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको 4 दिनपछि 2060 साल फागुन 5 गते सैनिक ब्यारेकमा यातना दिएर हत्या गरेको थियो। उनको शव 2 वर्ष 8 महिनापछि उत्खनन गरिएको थियो। मैनाकी आमा देवीले फैसला कार्यान्वयन गरी पीड़कलाई तत्काल कार्यवाही गर्न माग गर्नुभएको छ।
सिराहामा बोक्सीको आरोपमा एक दम्पतिमाथि घुकुरी प्रहार गरिएको छ। एक किशोरीलाई टुनामुना गरेर बिरामी बनाएको भन्दै स्थानीय बासिन्दाले धनगढ़ी माई नगरपालिका मोतियाहीका 50 वर्षीय कुष्मा देवी यादव र उहाँका श्रीमान 55 वर्षीय अशेश्वर यादवलाई कुटपिट गरी खुकुरी हानेका हुन्। कुटपिटसँगै खुकुरी प्रहारबाट कुष्माको हात, खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ भने उहाँका पति अशेश्वरको बायाँ हत्केला, नाकमा चोट लागेको अस्पतालले जनाएको छ। छिमेकी शिवकुमार यादवकी छोरी अंशु कुमारी यादवलाई बिरामी बनाएको भन्दै उनीहरूले 5 दिनअघि घरमै पुगेर कुटपिट गरेका पीड़ितले बताएका छन्। कुटपिटमा संलग्न शिवकुमार यादव, विजय यादव र आशाराम दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी हीरा बहादुर पाण्डेले जानकारी दिनुभयो।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले गृह तथा उप प्रधानमन्त्री विमलेन्द्र निधिले चुनावका तयारी नभएको भन्दै गरेको ट्वीटप्रति कड़ा आपत्ति जनाएको छ। चुनावको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा गृहमन्त्रीले तयारी नभएको बताएपछि आयोगले आज विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो। गृहमन्त्रीको अभिव्यक्तिबाट आफू आश्चर्यचकित भएको आयोगले जनाएको छ। आयोगले वैशाख 31 लागि तय भएको चुनावको तयारीमा कुनै कमी कमजोरी नरहेको प्रश्न पारेको छ। एकै चरणमा चुनाव गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत आयोगले जनाएको छ। जनमानसमा दुविधा उत्पन्न हुने गरी अभिव्यक्ति नदिन समेत आयोगले गृहमन्त्रीलाई आग्रह गरेको छ। हिजो संसदको राज्य व्यवस्था समितिमा पनि निधिले संविधान संशोधन नभई चुनाव नहुने बताउनु भएको थियो, जसप्रति प्रमुख प्रतिपक्षी दल एमाले आपत्ति जनाएको छ। उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपालगंजमा आज भएको कार्यक्रममा पनि संविधान नमान्ने, भूमिगत सशस्त्र समूह, सैन्य शक्तिमा सत्ता कब्जाको रणनीति बनाउने लगायतका शक्तिबाट सुरक्षा चुनौतीका रूपमा रहेको बताउनु भएको छ। वैशाख 31 गते तोकिएको स्थानीय तहको चुनावमा केही असन्तुष्टि, असहमति र प्रतिकूलता रहेको भन्दै निधिले प्रतिकूलताका बावजूद चुनाव तोकिएको मितिमै हुने दावी गर्नुभयो।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले चुनावको मिति नजिकै गएको भन्दै राजनैतिक सहमति मार्फत चुनावको वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ। प्रमुख आयुक्त यादवले संचारकर्मीसँग मतदातालाई चुनावबारे आवश्यक जानकारी दिन राजनीतिक वातावरण आवश्यक भएको भन्दै दलहरूबीच सहमति अपरिहार्य भएको बताउनु भएको हो।
निर्वाचन आयोगले मतपत्र छपाईको काम अन्तिम चरणमा पुर्याएको छ। 71 जिल्लाको मतपत्र छाप्ने काम सकिएको र अबको 1-2 दिनभित्र सबै जिल्लाको मतपत्र छापिसक्ने आयोगले जनाएको छ। यस्तै 60 जिल्लाको मतदाता नामावली छपाई सकिएको छ। 40 भन्दा बढ़ी जिल्लाको मतदाता परिचय पत्र पनि छापिसकिएको आयोगले जनाएको छ। यसैबीच निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ। फागुन 9 गतेसम्म फोटोसहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरूको नामावली आयोगले वेबसाइट मार्फत सार्वजनिक गरेको हो। मतदाता नामावलीमा आफ्नो नाम भए नभएको जानकारी उज्यालो .com गएर हेर्न सकिनेछ।
चीनले स्थानीय तह चुनावका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराएको छ। चुनावका लागि चीनले झण्डै 14,40,00,000 रूपियाँ बराबरको 11 प्रकारका सामग्री उपलब्ध गराएको निर्वाचन आयोगले जनाएको छ। आयोगमा भएको कार्यक्रममा आयोगका सचिव गोपीनाथ मैनाली र नेपालका लागि चिनिया राजदूत यु होङ बीच चुनावका सामग्री उपलब्ध गराइएको पत्रमा हस्ताक्षर भएको थियो।
नेकपा एमाले स्थानीय तहको चुनावका लागि वैशाख 10 गतेभित्र जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ। एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले वैशाख 7 गतेभित्र सबै जनसंगठनले सुझाव तथा अवधारणा घोषणा पत्र मस्यौदा समिति समक्ष प्रस्तुत गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिनुभयो। बैठकले यही वैशाख 20 गतेसम्ममा प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउँमा पुर्याइसक्ने निर्णय पनि गरेको छ।
काठमाडौँमा एक युवकमा स्वाइन फ्लू पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार गर्न आएका युवकमा स्वाइन फ्लू पुष्टि भएको अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। नेपालमा दुई हप्ता अघि स्वाइन फ्लूका कारण एकजनाको ज्यान गएको थियो। यसैबीच स्वाइन फ्लूको नयाँ प्रजाति देखा परेकाले नेपालमा पनि जोखिम बढ़ेको डाक्टरले बताएका छन्। डाक्टर पुनका अनुसार स्वाइन फ्लूको खतरा धेरै हुने यो समयमा भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेकाले नेपालमा पनि जोखिम बढ़ेको हो। नयाँ प्रजातिको भाइरसको प्रतिरोधका लागि भ्याक्सिन पनि त्यही अनुसारको हुनुपर्ने भएकाले बेलैमा सचेतना अपनाउनुपर्ने उहाँको सुझाव छ। विश्व स्वास्थ्य संगठनले भारतको महाराष्ट्रमा फैलिएको मसिगन स्ट्रेन नामक नयाँ प्रजातिको स्वाइन फ्लूको अध्ययन गरिरहेको छ। खोकी लागिरहने, घाँटी खसखसाउने, 10 दिनभन्दा बढ़ी समयसम्म कड़ा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखला लाग्ने भएमा स्वाइन फ्लू भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिने बित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ।
स्वास्थ्य मन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले 5 लाख सहयोग गर्ने तयारी गरेको बताउनु भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा भएको कार्यक्रममा उहाँले क्यान्सरका बिरामीलाई उपचारमा सहयोग गर्न रकम थप्ने तयारी गरेको बताउनुभयो। सरकारले विपन्न एवं गरीब क्यान्सरका बिरामीलाई दिँदै आएको 50,000 रूपियाँ बढ़ाएर अहिले 1 लाख रूपियाँ पुर्याएको छ। स्वास्थ्य बीमा सहितको कानूनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजाने तयारी गरेको बताउँदै मन्त्री थापाले यो पारित भए लगत्तै पूर्वाधारको विकास गर्ने र अर्को वर्षदेखि सबै नेपालीको स्वास्थ्य बीमा अनिवार्य लागू हुने बताउनुभयो।
झापाको कन्काई नगरपालिकामा निर्माण गर्न लागि सर्पदंश उपचार केन्द्रलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले 60 लाख रूपियाँ सहयोग गरेको छ। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीले जानकारी दिनुभयो। सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर सहित 5 शैय्या रहनेछ।
गर्मी बढ़ेसँगै दाङमा आँखाका बिरामी बढ़ेका छन्। राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा अहिले दैनिक 400 भन्दा धेरै बिरामी पुग्ने गरेका छन्। उनीहरूमा आँखा चिलाउने, बिजाउने, आँखा पाक्ने समस्या देखिएको अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताउनुभयो। संक्रमणबाट बस्न धूलो तथा घाममा हिँड्दा चस्मा लगाउने, बिरामीले प्रयोग गरेको रूमाल तौलिया तथा औषधि प्रयोग नगर्ने र संक्रमण देखिने बित्तिकै जचाउन जान उहाँको सुझाव छ।
सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा विशेष श्रृंखला खोला तर्दै डाँडा चढ्दै मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुंगा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
उज्यालो क्विज, आजको प्रश्न।
राजा पृथ्वीनारायण शाहका हजुरबुबाको नाम के थियो?
ए सुरेन्द्र शाह, बी वीरभद्र शाह।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी भारतमा मैना सुनवार हत्याकाण्डमा दोषी पाइएका तीनजना सैनिक अधिकारीलाई जन्मकैदको फैसला लगायतका खबर प्रस्तुत
गर्यौं।
मध्य पहाड़ी लोकमार्ग मेचीकाली जोड्दै
मध्यपहाड़ी लोकमार्गले पहाड़ी गाउँलाई सड़क सञ्जालले मात्र होइन आर्थिक र सामाजिक पाटोलाई पनि जोड्नेछ। सड़क भएपछि ठाउँ ठाउँमा फल्ने तरकारी र अनाज बजारसम्म पुग्छ। स्थानीय उत्पादनले बजार पाउँछ अनि स्थानीय बासिन्दाको आय आर्जन पनि बढ़छ। यस्तो सम्भावना देखिएपछि खोटाङ, भोजपुर र खोलढुङ्गाका बासिन्दा उत्साहित छन्। खोटाङबाट सहकर्मी दमन राईको रिपोर्ट।
हामी उद्यमीलाई सामान बजारसम्म पुर्याउनलाई सहज पुर्याएको छ। कच्चा माल ल्याउन पनि हामीलाई धेरै सहज छ। जस्तै अब जडीबुटीको कुराहरूमा पनि वन पैदारको कुराहरू ल्याउनलाई हामीलाई गाडीबाट पनि सहज भइरहेको अवस्था छ।
खोटाङ सदरमुकाम दिक्तेल नगरपालिका 10 पाथेकाका युवा उद्यमी अविराज राई मध्य पहाड़ी लोकमार्गले खोलेका सम्भावनाका विषयमा बताउँदै राईले भने जस्तै कालोपत्रीको चरणमा रहेको लोकमार्गले जिल्लामा भौतिक आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको ढोका खोलेको छ। पूर्व पश्चिम जोड्ने लोकमार्गले काठमाडौँ र खोटाङको दूरीलाई नजिक मात्र बनाएको छैन, गाउँगाउँमा किसानले उत्पादन गरेका इस्कुसदेखि अलैचीसम्मका कृषि उत्पादनलाई तराईसम्म पुर्याउने सहज बाटो खुला गरेको छ। जीसीपु अर्गानिक कृषि फर्म दिक्तिलका संचालक धर्मराज राई,
यहाँको इस्कुस, गोलभेडा, काउली बन्दा, अलैची, किबी लगायत थुप्रै खालका फलफूलहरू, नगदे बालीहरू यहाँबाट बजारसम्म पुर्याउन सजिलो हुन्छ भने किसानहरूको भविष्य पनि यहाँनिर लगानी सुनिश्चित देखिन्छ।
भौगोलिक रूपमा ओखलढुङ्गा र खोटाङको बीचमा पर्छ खोटाङ। मध्य पहाड़ी लोकमार्गले तीनै जिल्लालाई एउटै मालामा उनेको छ। लोकमार्गले जिल्लाका किसानलाई कृषि लगायतका उत्पादनमा थप उत्साहित बनाएको छ। श्रम गरे पनि बजार नपाउने किसानको समस्या कम हुँदै गएका छन्। समृद्धिका ढोका बिस्तारै खुल्दैछन्। मध्य पहाड़ी लोकमार्गका आसपासमा बजार र बस्ती केन्द्रित हुने क्रम बढ्दो छ। जनजीवन सहज बन्दैछन्। शिक्षा र स्वास्थ्यमा गाउँलेको पहुँच बढाउन सघाउ पुर्याइरहेको छ। बसाइ सर्ने क्रममा कमी आउन थालेको छ। मध्य पहाड़ी लोकमार्गले जिल्लाको समृद्धि र स्थानीय बासिन्दाको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जिल्ला विकास समिति खोटाङका पूर्व सभापति विष्णु कुमार राई बताउनुहुन्छ।
यहाँको जनजीवनमा अर्थपूर्ण ढंगबाट परिवर्तनको आभास महसुस भइरहेको छ। खाद्यान्न या अन्य आवश्यकीय वस्तुहरू पनि सुलभ र सस्तो किसिमबाट खरिद गर्न सकिन्छ भने यहाँ उत्पादित वस्तुहरूलाई हामीले तराईसम्म लैजान पनि यसले हामीलाई सहजता प्रदान गरेको छ। यसले खोटाङ्गे जनताको आर्थिक, व्यावसायिक र अन्य जीवनमा पनि यसले ठूलो परिवर्तनको निम्ति भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
मध्य पहाड़ी लोकमार्गको जयरामघाटदेखि चौखिया भन्जेङसम्मको झण्डै 119 किलोमिटर खण्ड खोटाङभित्र पर्छ। अहिले यो सड़क खण्डलाई जयराम हलेसी, हलेसी दिक्तेल र दिक्तेल चौखिया भन्जेङ खण्डमा विभाजन गरेर कालोपत्रीका विभिन्न चरणका काम भइरहेको छ। सूर्य कन्ट्रक्सन, रोता कन्ट्रक्सन, लामा नागार्जुन त्रिशुली लगायतका ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सड़कको कालोपत्रीका काम अपेक्षित गतिमा हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ। यद्यपि तिनी लोकमार्ग हुँदै आएका पर्यटक तथा दर्शनार्थीका कारण प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसी केही समय यता व्यस्त बन्न थालेको छ। हलेसी महादेव स्थान विकास समितिका कार्यकारी निर्देशक समर बहादुर भुजेल,
मध्यपहाड़ी लोकमार्ग छोएको कारणले गर्दा ठूलो चाहिँ प्रभाव परेको छ र सारा भक्तजनहरूलाई आउनको निम्ति सहज भएको छ। धेरै गुनामा मान्छे बढेको छ र अझै यो पिच भइसकेपछि त यो मान्छे हलिसीमा आउने थामिसक्ने स्थिति छैन।
मध्यपहाड़ी लोकमार्गको दिक्तेल जयराम सड़क कालोपत्रीका काम गर्ने अवधि केही महिनापछि सकिँदैछ। दिक्तेल चौखिया भन्जेङ सड़क कालोपत्रीका काम पनि सुस्त गतिमा भइरहेको छ। मध्यपहाड़ी लोकमार्ग भित्रै पर्ने खोटाङ र ओखलुङ्गाको सिमानामा पर्ने जयरामको दुधकोशी पुल म्याद नआएको 4 वर्ष विदा समेत पूरा हुन सकेको छैन। मध्यपहाड़ी लोकमार्गका तीनै सड़क र पुल निर्माणका कामलाई चाँडो पूरा गर्न सबैको ध्यान पुगे स्वत स्फूर्त रूपमा विकासका ढोका खोल्ने पक्का छ।
मध्य पहाड़ी लोकमार्गको कुरापछि अब जलविद्युत उत्पादनको कुरा। छोटो समयमै लोडसेडिङ मुक्त बनाउन सफल भएको ऊर्जा मन्त्रालयले 7 वर्षभित्र 17,000 मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कोलमान घिसिङलाई नियुक्त गरेर लोडसेडिङ हटाउन सफल भएसँगै ऊर्जा मन्त्री जनार्दन शर्माले 7 वर्षमा 17,000 मेगावाट विद्युत उत्पादन गर्न सकिने खाका सार्वजनिक गर्नुभएको हो। थप विवरणसहित साथी प्रकाश ढकाल।
जिम्मेवारी पाएको छोटो समयमै लोडसेडिङ अन्त्य गर्न सफल भएपछि ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ केही वर्षभित्रै 1,000 मेगावाट विद्युत उत्पादन गर्न हौसिएका हुन्। लामो समयदेखि रोकिएका आयोजना धमाधम अघि बढेपछि ऊर्जा मन्त्रालयले आम नागरिकसँग छरिएर रहेको पैसा जम्मा गरेर ठूला आयोजना बनाउने योजना अघि बढ़ाएको हो। ठूला जलाशययुक्त आयोजनाबाट 8 र निजी तथा साना आयोजनाहरूबाट 9,000 मेगावाट बिजुली सजिलै निकाल्न सकिने दावी गर्नुहुन्छ ऊर्जा मन्त्री जनार्दन शर्मा।
सरकारको प्रत्यक्ष नेतृत्वमा आजका दिनबाट शुरू गरेर 7 वर्षभित्र 8,000 मेगावाट ठूला जलाशययुक्त आयोजनाहरू र अन्य रनअप रिभर र प्राइभेट सेक्टरबाट अगाडि बढ़िरहेका र सरकारी अन्य निकायबाट अगाडि बढ़ेका 9,000 मेगावाट समेत गरी जम्मा 17,000 मेगावाट बराबरको आयोजना सम्पन्न गर्न सम्भव छ। 7 वर्षमा हामी 17,000 मेगावाट विद्युत सजिलै बनाउन सक्छौ।
पश्चिम सेती, शारदा, बुढी गण्डकी, उत्तरगंगा, अरूण, तमोर, सुनकोशी पहिलो, दोस्रो र तेस्रो जस्ता ठूला विद्युत आयोजनाहरूलाई द्रुत गतिमा अगाडि बढ़ाउने ऊर्जा मन्त्रालयको तयारी छ। तर अहिले लोडसेडिङ अन्त्यको अनुभूति भए पनि उत्पादनको अवस्था भने निकै कमजोर छ। 1245 मेगावाट माग भए पनि प्राधिकरणले 900 हाराहारीले काम चलाउँदै आएको छ, जसमध्ये आन्तरिक उत्पादन 506 मेगावाट र भारतबाट 369 मेगावाट आयात गरिएको छ। केही ठूला आयोजनाहरू निर्माणको अन्तिम चरणमा पुगेकाले अबको केही समयमै आफ्नै उत्पादन पर्याप्त हुने बताउनुहुन्छ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ।
कमेलियादेखि कामकोशी लगायत कुलेखानीका प्रोजेक्टहरू एकदमै स्पिडमा आएको छ। कमेलिया प्रोजेक्ट अब हामी 4 महिनाभित्रै सञ्चालनमा ल्याउने अवस्थामा पुगेका छौँ। कुलेखानी पनि अगाडि आएको छ र कामकोशी प्रोजेक्ट पनि अब हामी 1 वर्ष जान्छौँ, अर्को वर्षको चाहिँ असारभित्र चाहिँ पहिलो युनिट ल्याउने हिसाबले अगाडि बढेका छौँ। अन्य प्रोजेक्टहरू पनि अगाडि बढाएका छौँ। यो हाम्रो अहिलेको सफलता हो।
ठूला जलाशय युक्त आयोजना बाहेक अहिले निर्माणाधीन 129 वटा आयोजनाबाट 3,520 मेगावाट विद्युत उत्पादनको काम भइरहेको छ। त्यस्तै 51 वटा आयोजनाबाट 5,625 मेगावाटका लागि अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यी सब आयोजना निर्माणका लागि आर्थिक स्रोतको व्यवस्थापन कठिन नहुने मन्त्रालयको दावी छ। 5 वर्षभित्र हरेक परिवारलाई 1 लाखको सेट दिएर भए पनि आर्थिक स्रोत जुटाउन सकिने विश्वास व्यक्त गर्नुहुन्छ ऊर्जा मन्त्री जनार्दन शर्मा।
कहाँबाट लगानी गर्ने भन्ने प्रश्न छ, त्यसका बारेमा नेपाली जनतासँग छितरिन रहेको पुँजीको केन्द्रीकरण गर्ने, विदेशमा रहेका श्रमिक युवाहरूको लगानीलाई सुनिश्चित गर्ने, सरकारी संस्थाहरूको पुँजी परिचालन गर्ने, स्वदेशी बैंक तथा वित्तीय संस्थाहरू र निजी क्षेत्रका विभिन्न व्यवसायहरूको न्यूनतम लगानी यस क्षेत्रमा गर्ने हो भने युक्तिको पाठमा हामी पुरै हामी आफै पनि सक्षम छौं। अरू थप लगानीको लागि हामी सरकारले सहुलियत ब्याजमा ऋण लिन सक्छ, अब त्यो उपलब्धता छ, त्यो ऋण लिएर र सँगसँगै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत साथमा लिएर हामी अगाडि बढ्न सक्छौ।
10 वर्षमा 10,000 मेगावाट विद्युत उत्पादन गर्छौ भनेर अघिल्ला सरकारले प्रतिबद्धता जनाए पनि अवस्था जहाँको त्यही रह्यो। तर लोडसेडिङ अन्त्य गरेर आम नागरिकको विश्वास जितेको ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणको नेतृत्वले व्यक्त गरेको प्रतिबद्धता पूरा होला कि भन्ने धेरैको आशा छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज, नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टिप्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-1-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भूकम्पले क्षति पुर्याएका काठमाडौँका धेरै सामुदायिक विद्यालय पुननिर्माण नहुँदा बालबालिका अझै टहराभित्र पर्न बाध्य छन्। शिक्षा मन्त्रालयका अनुसार भूकम्पबाट काठमाडौँ उपत्यका 500 सामुदायिक विद्यालयमा क्षति पुगेको थियो। शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्सालले स्रोत जुटाउन नसकेकाले विद्यालय पुननिर्माणमा ढिलाइ भएको बताउनुभयो।
मेरो पनि भन्नु छ।
भारत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेकोमा धेरै साथीले आपत्ति जनाउनु भएको छ।
अर्जुन केसी फेसबुकमा लेख्नुहुन्छ, नेपालमा हो भने उपसचिव स्तरको कर्मचारीलाई भेट्न पनि प्रधानमन्त्री नै दौडिन्छन् त। हाम्रा राष्ट्रपतिलाई त राज्यमन्त्रीले स्वागत गरे भन्ने सुन्दा अनौठो लागेन।
समय अधिकारीको टिप्पणी छ, राजनीतिको गाँठो फुकाउन दूतावास धाउनु, मोदीको चाहिने भन्दा धेरै जय जयकार गर्नु अनि प्रणब मुखर्जीलाई अत्याधिक सम्मान गर्नुको परिणाम राज्यमन्त्रीको स्वागत।
सरकारी विद्यालयको पढ़ाई पनि राम्रो भएको सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विनिता विष्टले लेख्नु भएको छ, आधा भन्दा धेरै सरकारी विद्यालयको पढ़ाई राम्रो नै छ जस्तो लाग्छ। पढ्ने नपढ्ने विद्यार्थीको कुरा हो, सरकारी भनेर पढेन भने के गर्नु त।
मुकुन्द कुँवर टिप्पणी गर्नुहुन्छ, एउटा सही शिक्षक त्यो हो जसले एउटा कमजोर सिकारूलाई दक्ष बनाउन सक्छ, तर हामीकोमा त विद्यार्थी छान्ने चलन छ।
दिनेश केसी फेसबुकमा लेख्नुहुन्छ, गएको वर्ष जीपीएमा 3.9 ल्याउने देशभरका 12 विद्यालय मध्ये विश्व निकेतन त्रिपुरेश्वर पनि एक हो, तर समाचारमा छुटेछ, त्यसैले त्यो पनि थपिएर फेरि समाचार आउँछ भन्ने आशा छ।
अनि एस जङ थापा छेत्री लेख्नुहुन्छ, यदि सरकारी विद्यालयका शिक्षक शिक्षिका जिम्मेवार भइदिने हो भने निजी स्कूलको तुलनामा सरकारी सेवा सुविधा र वर्षौं तालिमले खारिएका शिक्षकले पढाएको अभिभावक र विद्यार्थीलाई विश्वास लाग्ने थियो। यदि यस्तो भइदिए धनीले बोर्डिङ र गरीबले पढ्ने सरकारी स्कूल भन्ने भावना पनि हट्थ्यो कि।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। दक्षिण कोरियाका पदस्थ राष्ट्रपति पार्क ग्योन हेमाथि भ्रष्टाचार तथा शक्तिको दुरूपयोग सम्बन्धी मुद्दा दायर गरिएको छ। भ्रष्टाचार गरेको भन्दै संसदबाट अविश्वासको मत पारित भएर राष्ट्रपतिबाट अपदस्थ भएकी पार्कमाथि भ्रष्टाचार तथा शक्तिको दुरूपयोग सम्बन्धी मुद्दा दायर गरिएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। टीम चौराहा धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको प्ले अफमा पुगेको छ। आज भएको पहिलो चरणको अन्तिम खेलमा रूपन्देही च्यालेन्जर्सलाई 6 विकेटले हराउँदै धनगढ़ीले अन्तिम चारमा स्थान बनाएको हो। यो सँगै प्ले अफको समीकरण पूरा भएको छ। रूपन्देहीसँग विराटनगर र काठमाण्डु गोल्डेन्स यसअघि नै प्ले अफका लागि छनौट भएका थिए।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स विजयी भएको छ। कोलकाताले दिल्ली डेयर डेभिल्सलाई चार विकेटले हरायो। दिल्लीले दिएको 169 रनको लक्ष्य कोलकाताले अन्तिम ओभरमा एक बल बाँकी छँदा 6 विकेट गुमाएर भेटाएको हो। दोस्रो खेलमा अहिले किङ्स इलेभेन पञ्जाब विरूद्ध सनराइजर्स हैदराबादले ब्याटिङ गरिरहेको छ। उसले ताजा स्थितिमा 2 ओभर 4 बलको खेल सकिँदा 16 रन बनाएको छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी भारतमा, राष्ट्रपति फर्कँदा शुक्रबार सार्वजनिक विदा नहुने।
महिना सुनुवार हत्याकाण्डमा दोषी पाइएका 3 सैनिक अधिकारीलाई जन्मकैदको फैसला, 1 सफाई, फैसला तत्काल कार्यान्वयन गर्न सुनुवारकी आमाको माग।
सिरहामा बोक्सीको आरोपमा दम्पतिमाथि खुकुरी प्रहार, घाइतेको लाहानमा उपचार हुँदै।
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्कमाथि मुद्दा दायर, भ्रष्टाचार तथा शक्तिको दुरूपयोग गरेको आरोप।
र टीम चौराहा धनगढ़ी डीपीएल क्रिकेटको प्ले अफमा आईपीएल क्रिकेटमा कोलकाताद्वारा दिल्ली पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।